नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर संवादबाट फेरि एकपटक स्वागत छ। म नवराज लम्साल र आजको यो कार्यक्रममा हामी प्रारम्भ गर्छौं। मनसुनी वर्षा र बाढ़ीले देशका विभिन्न ठाउँमा गएको पहिरोका कारण धनजनको निकै ठूलो क्षति भएको छ। सिन्धुपाल्चोक र कालीकोटमा यो क्षति झन बढ़ी भएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका दुई लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेहरूको संख्या 11 पुगेको छ भने विभिन्न 27 जना हराइरहेका छन् र कालीकोटको महावी गाउँपालिका 3 नकुमा पहिरोमा घर पुरिँदा एकै घरका 6 जनाको मृत्यु भएको छ। त्यहाँ भएका उद्धार राहत र पुनस्थापन जस्ता विषयहरूमा के कस्ता कामहरू भएका छन् हामी निरन्तर सम्पर्कमा छौं र हिजो चाहिँ सिन्धुपाल्चोकको लिदीमा सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा समेत पुग्नुभयो भने कालीकोटमा पनि उद्धारका कार्यहरू निरन्तर जारी रहेका समाचारहरू आएका छन्। के छन् त त्यहाँका पछिल्ला स्थिति, त्यस विषयमा आज हामी चर्चा गर्छौं। आज हामी कालीकोट र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीहरूसँग संवाद गर्छौं र गृह मन्त्रालय राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी होस्तीसँग पनि संवाद गर्छौं। यतिखेर हामीसँग सम्पर्कमा कालीकोटबाट त्यहाँका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरी हुनुहुन्छ। गैरी सर, हेलो, प्रमुख जिल्लाधिकारीज्यू, हामी कालीकोटका प्रमुख जिल्लाधिकारी चन्द्रप्रसाद गैरी सरसँग संवादमा छौं। त्यसपछि हामी सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी उमेश कुमार ढकालज्यूसँग संवाद गर्छौं भने त्यसपछि हामी मुरारी बस्तीज्यूसँग संवाद गर्छौं र बाढ़ी पहिरो र यो वर्षातले ल्याएको यो विपदमा धेरै धनजनको क्षति पनि भएको छ र धेरैजनाको ज्यान गएको छ भने त्यही गतिमा पुनस्थापन राहत उद्धार जस्ता कामहरू पनि निरन्तर जारी छन् र पछिल्लो अपडेट के छ त पछिल्लो स्थिति, त्यस विषयमा चर्चा गर्छौं। चन्द्रप्रसाद गैरी हामीसँग सम्पर्कमा हुनुहुन्छ, कालीकोटका प्रमुख जिल्ला अधिकारी। प्रमुख जिल्ला अधिकारीज्यू नमस्कार।
हजुर नमस्कार।
सर, कस्तो छ कालीकोटको स्थिति? त्यहाँ चाहिँ 6 जनाको मृत्यु भएको समाचारहरू आएका थिए, हामीले हाम्रा समाचारहरूमा प्रसारण गरेका थियौं। अहिले पछिल्लो स्थिति चाहिँ के हो त्यहाँको?
यो हिजो पानी चाहिँ लगातार आइरहेको अवस्था छ, आज पनि चाहिँ पानी आइरहेको अवस्था छ। अनि हिजो चाहिँ महाबईको वडा नम्बर 3 त्यो नकु भन्ने स्थानमा एकजना राजबहादुर विष्ट भन्नेको घरमा चाहिँ माथिबाट पहिरो आएर घर भत्किएर सिडो साहब यहाँ 6 जना मान्छेहरूको चाहिँ ऊ भएको छ भनेर त्यहाँको स्थानीय जनताले भन्ने बित्तिकै मैले यहाँबाट प्रहरीहरू चाहिँ तुरुन्तै खटाएँ। त्यसपछि त्यहाँ वस्तुस्थिति हुँदाखेरि त्यहाँ उहाँहरू 6 जना मृत्यु भइसकेको घटना रहेछ। त्यसपछि उहाँहरूले जानकारी पनि चाहिँ गराउने बित्तिकै मैले फेरि अब त्यो लासहरूलाई यहाँ ऊ गर्नुहुन्न भने पोस्टमार्टम गर्नलाई चाहिँ गएर डाक्टरलाई चाहिँ गएर यहाँ पठाएँ। तर हिजो साँझसम्म डाक्टर पुगेको अवस्था छैन, डाक्टर हिँडेर जानुपर्ने, अहिले बाटोमा बिजौँ काममा पहिरो बाटो अवरोध भएको अवस्था छ र त्यो अवस्था एकातिर 6 जना चाहिँ मृत्यु भएको अवस्था छ भने हिजो त्योभन्दा अर्को एउटा घटना यता नरहरिनाथ गाउँपालिकाको वडा नम्बर 1 धारी भन्ने स्थानमा एकजना नरबहादुर विष्टको घर, त्यहाँ मान्छे पनि बस्ने गाई वस्तु पनि राख्ने रहेछ गोठ चाहिँ भनौँ, त्यहाँ 70-80 वर्षका नरबहादुर विष्ट र उनको नाति चाहिँ 10 वर्षको रत्नबहादुर विष्ट त्यहाँ घाइते भएको भन्ने चाहिँ त्यहाँको स्थानीय जनताबाट ऊ भयो। त्यसपछि मैले तुरन्त सेनालाई, त्यहाँ नजिक सेना थियो अनि सेनालाई त पठाएँ, प्रहरीलाई पनि पठाएँ, त्यहाँ बुझ्दाखेरि सक्त घाइते छ भन्ने भएपछि तुरन्त गृह मन्त्रालयसँग मैले समन्वय गरेर अनि हेली चाहिँ झिकाएर हेलिकप्टरबाट हिजो चाहिँ गएर नेपालगञ्जमा उपचार गर्न पठाएको अवस्था छ सर।
जस्तो नकुमा 6 जनाको निधन भएको छ, त्यहाँ चाहिँ अब पोस्टमार्टम हुन डाक्टरहरू पुग्न सकेका छैनन् भन्नुभएको छ, त्यहाँको अरू घरहरू अरू मान्छेहरूको अवस्था कस्तो छ, कतिको भयावह छ, त्यहाँको के भइरहेछ?
नै अरूको त त्यस्तो उचाइ भएको छैन, अहिले त प्रहरी पनि पुगिसकेका छ, स्थानीय जनताहरू पनि जुझार हुन्छ, मैले मिडियाबाट पनि ल है त्यो पहिरो जान सक्ने स्थानमा ऊबाट चाहिँ गएर सुरक्षित ठाउँमा रहनुलाई भनेर स्थानीय मिडियाबाट पनि मैले चाहिँ एफएमबाट पनि फुकाएको अवस्था छ। त्यसले गर्दाखेरि अहिले अरू जानकारी त हामीलाई केही आएको छैन हजुरको, त्यहाँ अरूलाई चाहिँ सजग बनाएको अवस्था चाहिँ छ।
जस्तो असुरक्षित ठाउँहरू पनि होला नि कतै, त्यसमा सतर्कता चाहिँ कसरी अप्नाइएको छ?
न असुरक्षित ठाउँहरूको जस्तो यहाँ हाम्रो विशेष गरी नरहरिनाथ राजकोट नगरपालिका नरहरिनाथ गाउँपालिका सानी त्रिवेणी भन्ने विशेष गरी यो अस्ति हामी 4 महिना 21 गते जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बस्दाखेरि यिनी ठाउँहरू चाहिँ जोखिम छन् भन्ने भएर अब त्यो जानकारी भएपछि हामीले निर्णय नै गरेर हामीले अहिले हजुरको कस्तो गरेको अवस्था छ भन्दाखेरि गृह मन्त्रालय मार्फत त्यहाँ विपद प्राधिकरणमा कम्तीमा त्यहाँको प्राविधिक टिम आएर यहाँ हेरोस्, यहाँका जनताहरू चाहिँ आततायी छन् त्रासित छन्, त्यसले गर्दाखेरि त्यो टिम आएर हेरिसकेपछि त्यहाँ बस्न त्यो मानौ कि त्यो भूमिमा बस्नै नहुने हो अनि पनि त्यहाँ अन्यत्र सार्न पर्ने अवस्था आउन सक्छ, त्यसले गर्दा प्राविधिक निश्चय भएपछि मात्र हुन्छ भनेर मैले अहिले चाहिँ गएर त्यहाँ गृह मन्त्रालयमा चाहे प्रमुख जिल्ला अधिकारीलाई पठाएर त्यहाँ समन्वय गरिरहेको छु। त्यसपछि त्यो उहाँहरू टिम आएर यहाँ हेरिसकेपछि तत्कालको सुधार अल्पकालीन दीर्घकालीन हामी के गर्नुपर्छ भोलि बिहानी सरकार पक्षसँग बसेर हामी जिल्ला विपद व्यवस्थापन समितिको बैठक राखेर त्यो हामी अगाडि बढ्छौँ। त्यस सम्बन्धमा
विभिन्न ठाउँहरूको नाउँ लिनुभयो, कतै घाइते भएको सेना खटाइएको, कतै चाहिँ प्रहरी खटाइएको कुरा गर्नुभयो, त्यहाँ चाहिँ उद्धारका कामहरू भइरहेको कुरा गर्नुभयो, राहतहरू वितरण होला, पुनस्थापनको कुरा होला, ती कामहरू चाहिँ कसरी अघि बढेका छन्?
रात चाहिँ गएर हजुरको यस्तो छ, रात चाहिँ अब अहिले रात पनि वितरण भएको छ, उहाँहरूलाई त त्यहाँ बाहिर त्यहाँ राख्न छन्, जस्तो पहिरोले पुरेर बगाएर जोखिम भएका उहाँहरूलाई बासिन्दाहरूलाई सुरक्षित ठाउँमा तपाईँहरूले त्यहाँ राख्ने र त्यहाँ आएर पालिकाहरूले चाहिँ त्यहाँको उहाँहरूको खाद्यान्न लगायतको अत्यावश्यक कुराहरूको चाहिँ गएर प्रबन्ध सम्बन्धी पालिकाहरूले एकदम मिलाउनु भएको छ, हामीहरूसँग एकदम समन्वय छ। प्रदेश सरकारका मुख्यमन्त्रीज्यू आएर, आन्तरिक मन्त्रीज्यू आएर पनि, मुख्यमन्त्रीज्यू त एकचोटि आएर पहिला पहिरोहरूको गएको ठाउँको सबै ठाउँमा भिजिट गरिसकेपछि यहाँको अवस्था बुझेर अनि त्यसपछि फेरि पुनः अर्को पटक चाहिँ गएर हेलीबाट आएर रात लिएर दुई चार ट्रिप नै रात लिएर आएर बाँडेको अवस्था छ। एकातिर त्यो छ भने अर्कोतिर अब हामी पनि यहाँ मृतकहरूलाई चाहिँ गएर अब रात राज्यले दिएको अब मापदण्ड अनुसारको रात बाँडेको अवस्था छ र त्यसपछि अब घरहरू अब बस्नै नसक्ने घरहरूको चाहिँ हजुरको पुनः क्षति भएका घरहरूको चाहिँ हामी त्यहाँ अब तथ्याङ्क लिने काम चाहिँ भइरहेको छ। त्यहाँबाट आइसकेपछि पनि हामी फेरि सम्बन्धित निकायमा चाहिँ हामीले ऊ गर्छौँ, त्यसले गर्दाखेरि रात सम्बन्धित पालिका र जिल्लासँग सम्बन्धित भएर बाँडेको अवस्था छ र त्यसमा प्रदेश सरकार पनि एकदमै एक्टिभ रूपमा लागिरहेको अवस्था छ।
प्रमुख जिल्लाधिकारी ज्यू, जस्तो विपद आइसकेपछि हामी सक्रियतापूर्वक त्यहाँ राहत पुनस्थापन उद्धारका कामहरूमा सक्रिय रहन्छौँ, तर हाम्रो प्रशासनिक संरचना कतिको बलियो छ कि हामी पूर्व तयारीमा कतिको होस पुर्याएका छौँ? मनसुनी वर्षा अझै बाँकी छ, अझै वर्षा हुन सक्छ, अझै पहिरो जान सक्छ, अरू ठाउँमा पनि सम्भावित जोखिमहरू खतराहरूका लागि हामीले त्यो सबै कुराको ब्याकअप भन्छन् नि, त्यसको तयारी चाहिँ कस्तो छ?
हामी चाहिँ जस्तो यसमा अहिले हजुरको अहिले पछिल्लो चरणको साउनकोमा बसेको मिटिङ चाहिँ हामी राखेर सम्बन्धित भयौँ भने त्योभन्दा अगाडि म आइसकेपछि यो जिल्लामा आइसकेपछि असार 12 गते हामी जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर अब मलाई त बाहिर अरू जिल्लामा दुई चारवटा जिल्लामा प्रमुख जिल्ला अधिकारी भएको मेरो अनुभवलाई पनि मैले सेयर गर्दै यहाँ चाहिँ पहाडी जिल्ला भएको हुनाले, हिमाली जिल्ला भएको हुनाले चाहिँ यहाँ तत्काल चाहिँ गएर अब बाटो अवरोध हाइवे चाहिँ अवरोध हुन सक्ने भएको हुनाले मैले सडकका डिसँग आउने बित्तिकै समन्वय गरेर एउटा जेसिपी चाहिँ यहाँ र एउटा अलिक उपयुक्त ठाउँमा तल जहाँ अलिक बढी पहिरो हुन्छ त्यहीभन्दा बाटो अवरोध हुने बित्तिकै केही कुरा पनि आउन सक्ने अवस्था हुन्न, त्यही भएर मैले त्यो गरेको अवस्था छ, त्यसले पनि काम गरिरहेको अवस्था छ। हजुरको खाद्य लगायतका इन्धन अन्य अत्यावश्यक कुराहरूलाई चाहिँ गएर म उद्योग वाणी सङ्घलाई हेर्नुहोस् दुई महिनाको लागि तपाईँहरूले स्टक राख्नुपर्छ भने उहाँहरूले एकदमै सहयोग गर्नुभएको छ, उद्योग वाणी सङ्घले पनि गरेको अवस्था छ। सबै पालिकाहरूलाई मैले चाहिँ एम्बुलेन्स तत्काल बिरामीहरूलाई यता घाइतेहरूलाई उ गर्नुपर्छ भनेर गरेको अवस्था छ, उहाँहरू पनि त्यसमा सजग हुनुहुन्छ। मैले यहाँसम्म कि हजुरको सबै दलहरूलाई राजनीतिक दलहरूलाई चाहिँ विपदको बेलामा जुट्न भोलिन्टियर ग्रुप तयार गर्नु छ, पालिका स्तर वडा स्तरसम्म पनि यहाँहरू चाहिँ उ गर्नुपर्छ भन्दा उहाँहरू पनि यो विपद परेको बेलामा एकदमै एक्टिभली रग राखेको अवस्था छ। त्यस्तै अब मेरा मातहतमा हुने सुरक्षा निकायहरूलाई स्ट्यान्ड बाई राखेर मैले तत्काल पर्ने बित्तिकै थाहा पाउने बित्तिकै जुट्नुलाई चाहिँ भरेको अवस्था छ र जुटेकै अवस्था छ। हजुरको विद्युत खानेपानी टेलिकम लगायत यस्ता कुराहरूलाई पनि चाहिँ आफ्नो सेवा सुचारू रूपमा राख्न तपाईँहरू आफू तत्पर रहनुहोस् भनेर निर्णय गरेर उहाँहरूलाई राखेको छ र एउटा हाम्रो काबु बाहिरको परिस्थितिले यो जिल्लामा एउटा अहिले अन्धकार भएको अवस्था छ, के छ भन्दा विद्युत च्यानल गृह नै बगाएको कारणले मैले अहिले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर त्यहाँको कार्यालय पाहुनालाई यो तत्कालको व्यवस्था गर्नलाई हामी निर्णय गर्ने उहाँहरूलाई केन्द्रमा पठाएको अवस्था छ। त्यस्तै हजुरको अब हामी तयारीको अवस्थामा यहाँले कुरा गर्नुभयो, रेडक्रस र अन्य गैर सरकारी संस्थाहरूलाई पनि तपाईँहरू हेर्नुहोस् है जुट्नुलाई चाहिँ भनेर गरेको अवस्था छ। सबै पत्रकारहरूलाई पनि मैले हेर्नुहोस् तपाईँहरूको पनि आफ्नो भूमिका अहम भूमिका हुने भएको हुनाले यहाँहरूले एकदम सत्य तथ्य घटनाहरू वास्तविक बेलैमा भनिदिनु भयो भने हामी खोज उतार रातमा जुट्नलाई सबैलाई अवस्था सजिलो पर्छ भनेको छ। अनि त्यसका तत्काल चाहिँ हेलिकप्टर अथवा आउनलाई अथवा ठुलो ठुला विपद चाहिँ परेको बेलामा मान्छेलाई राख्नलाई तपाईँहरूले पहिचान गर्नु विपद भनेर मैले चाहिँ गएर पालिकाहरूलाई भनेको अवस्था छ, उहाँहरू सबैले नै गर्नुहुन्छ। र विपद प्रतिकार योजना पनि हामी हजुरको बनाएका छौँ, बनाएर त्यसलाई कार्यान्वयनमा ल्याइरहेको अवस्था छ। यति हुँदा हुँदै पनि अब भूगोलको कारण अब सबै कुरा अब विपदको अगाडि केही लाग्दो रहन्छ, पानी कन्टिन्यू आएको छ, अहिले पनि पानी आएको अवस्था छ, त्यसले गर्दाखेरि हामी चाहिँ सजग छौँ, सचेत गराएका छौँ मिडियाबाट अथवा हामी उपलब्ध भएका उबाट चाहिँ गराएको अवस्था छ।
हुन्छ प्रमुख जिल्लाधिकारीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद।
यहाँ हुनुहुन्थ्यो चन्द्रप्रसाद गैरे, कालीकोटका प्रमुख जिल्लाधिकारी, त्यहाँको गतिविधिको बारेमा जानकारी गराउँदै हुनुहुन्थ्यो। विभिन्न गाउँपालिकाहरूमा भएको समस्या, भारी पहिरो, अहिले पनि पानी परिरहेको कुरा गर्नुभयो, र नकुमा हिजै मात्र पनि 6 जनाको मृत्यु भएको खबर थियो। यसपछि हामी सिन्धुपाल्चोक जान्छौं। सिन्धुपाल्चोक झन् भयावह स्थिति छ, त्यहाँ ठूलो संख्यामा क्षति भएको छ। त्यहाँको चाहिँ जुगल गाउँपालिका 2 लिदीमा गएको पहिरोमा विभिन्न व्यक्तित्वको बेपत्ता भएका छन्, विभिन्न मान्छेहरू भने धेरैजनाको निधन पनि भएको छ। त्यहाँको सन्दर्भमा हिजै पनि हामीले त्यहाँका प्रमुख जिल्ला अधिकारीजीसँग सम्पर्क गरेका थियौं, हाम्रा समाचारहरूमा त्यसलाई हामीले समेट्ने कोसिस गरेका थियौं। अहिले यतिखेर हामीसँग उमेश कुमार ढकाल जो हुनुहुन्छ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, उहाँसँग हामी पछिल्लो अपडेटको विषयमा कुराकानी गर्छौं। प्रमुख जिल्ला अधिकारी जो
नमस्कार
हजुर, पछिल्लो हिजै साँझ पनि यहाँसँग मैले संवाद गरेको थिएँ, हाम्रा समाचारहरूमा यी सबै आएका थिए। अब पछिल्लो आज रात बितेर अब बिहान हुँदा अहिलेको स्थिति चाहिँ कस्तो छ?
करिब करिब अब हिजो हामीले 11 जना सबको सब फेला पारेका थियौँ, अरू खोजी कार्य उद्धार कार्य हुँदैछ। अहिले बिहानदेखि फेरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि जुट्दैछ त्यहाँ होइन, र चाहिँ अब त्यहाँ चाहिँ स्थानीय मानिसहरूलाई पनि पूर्ण सहयोग लिएर उद्धारको काममा जुटेको छ। त्यसै गरी राहत सामग्रीहरू हिजो मैले उल्लेख गरेँ यहाँलाई, ट्रेन त्रिपालदेखि लिएर 40 परिवारलाई पुग्नेको सामग्रीहरू हामीले उपलब्ध गराएका छौँ, र चाहिँ त्यो वितरण गरेर त्यसलाई भर्सक बस्तीको अरू अन्य पनि सुरक्षित गर्नलाई पनि कामहरू हुँदैछ। र चाहिँ अहिले बिहान पनि प्रदेशको चाहिँ विपद व्यवस्थापन समितिबाट पनि त्यहाँ चाहिँ खाद्यान्न लगाएको सामान सहितको मुख्यमन्त्रीज्यू सहितको टोली त्यहाँ जाँदैछ होइन, र चाहिँ हामीले चाहिँ सुरक्षा निकायलाई त्यही अनुसार चाहिँ म्याक्सिमम रूपमा परिचालन गरेर त्यसलाई चाहिँ उद्धारको कामलाई अलि तीव्रता दिनलाई चाहिँ पटक पटक मैले निर्देशन दिइरहेको छु यस्ता सुरक्षा निकायका प्रमुखहरूलाई, र चाहिँ उहाँहरू जुटिरहनु भएको स्थिति छ।
त्यो बेपत्ता भएकाहरूको खोजी कार्य चाहिँ अब कसरी अघि बढ्छ?
निश्चय पनि त्यो एउटा जटिल स्थिति छ, त्यही ठाउँमा चाहिँ हामीले एक्सकाभेटरहरू प्रयोग गर्नुपर्छ कि भन्ने कुराहरू पनि हिजो आएको छ। त्यस अनुसार चाहिँ मैले चाहिँ प्रहरीलाई स्थानीयसँग समन्वय गरेर कतै नजिकको हाइड्रो पावरसँग समन्वय गरेर एक्सकाभेटरहरू ल्याउन सकिन्छ कि भनेर चाहिँ त्यसमा पनि हामी छलफल गरेका थियौँ, तर तत्काल बाटोको कारणले गर्दा अलिक कठिन हुन्छ कि भन्ने कुराहरू पनि छ। त्यो नहुँदा पनि हिजो हामीले हेलिकप्टरबाट अलिकता चाहिँ उत्खननको लागि केही सामग्रीहरू लिएर गएको छौँ, नेपाली सेनाको हेलिकप्टरमा हामी लिएर गएको छौँ। त्यस्तो सामग्रीको सहायताले पनि उत्खननलाई आज अलिक तीव्रता दिने कोसिसहरू हुन्छ, र हामीले भरेसम्मको हाम्रो चाहिँ प्रयासहरू गरेर यो चाहिँ त्यसलाई चाहिँ उद्धारको कामलाई अलिक तीव्रता दिन्छौँ।
जस्तो 11 जनाको मृत्यु भएको छ, उनीहरूको शनाखतको कार्य चाहिँ के भएको छ?
त्यसमा जुटिरहेको स्थिति छ, अहिले भर्खर पनि मेरो कुरा भएको थियो, र तत्काल चाहिँ उहाँहरूको चाहिँ शनाखत हुँदै अब त्यहाँ चाहिँ पोस्टमार्टम र के अरे सर्जिङको कुराहरू अगाडि बढेको स्थिति छ। पोस्ट यो विपदमा परेको हुनाले त्यसलाई चाहिँ तत्काल चाहिँ सर्जन गर्नुपर्ने अवस्था पनि छ, त्यसले गर्दा चाहिँ त्यसमा पनि प्रहरी जुटिरहेको छ। भर्खरै पनि मेरो कुरा त्यहाँको त्यहाँ खटिरहेको फिल्डमा खटिरहेको प्रहरी निरीक्षकसँग मैले भर्खरै पनि 1-2 मिनट अगाडि तपाईँको कुरा गर्नु अगाडि पनि कुरो भएको थियो मेरो, र चाहिँ उहाँहरू लागिरहनु भएको स्थिति छ।
जस्तो हिजै मात्रै पनि सभामुखज्यू, गृहमन्त्रीज्यू पनि पुग्नु भएको थियो, राहतहरू वितरण भएको कुरा पनि हिजो बेलुका 7 बजे समाचारमा यहाँले उल्लेख गरिदिनु भएको थियो। अब त्यो उहाँहरू फर्किसक्नु भएपछि मान्छेहरू कतिको आश्वस्त भएका छन्?
पक्कै पनि यो हामीले चाहिँ अब सामग्रीहरू दिएका छौँ, त्यहाँ गतकाललाई अझै सुरक्षित गर्नुपर्ने आवश्यकता छ। त्यो बस्ती जोखिमपूर्ण स्थितिमा हो भन्ने कुरा त पुननिर्माण प्राधिकरणको विगतको प्रतिवेदनबाट पनि देखिएको स्थिति छ। पुननिर्माण प्राधिकरणको बेलामा यो गरिदिएको भएदेखि यो समस्याहरू आउँदै थियो, तथापि ढिलाइ भएको स्थिति छ। तत्काल चाहिँ हामीले चाहिँ सुरक्षित राख्नलाई पनि सामग्रीहरू पनि उपलब्ध गराएका हौँ, ती सामग्रीहरूमा उहाँहरूले उपयोग पनि गर्नुभएको छ, र चाहिँ अझै हामीले हिजो दिएका सामग्रीबाट अझै बस्तीलाई थप बस्तीलाई सुरक्षित पार्न सहयोग पनि पुग्नेछ। खाद्यान्नको पनि आज अलि बेलुका बिहान हेलिकप्टर जाँदैछ त्यहाँनिर, मुख्यमन्त्रीजीहरू त्यसमा चाहिँ जाँदै हुनुहुन्छ।
हजुर, जस्तो त्यो लिदी जुन ठाउँ हो, दुईतिर ठुलो पहाड भएको, खोज जस्तो ठाउँमा भएको एउटा बस्ती, अलिकति घना बस्ती नै छ, हरेक वर्ष जस्तो पहिरो गइरहेको छ, तपाईँले अघि नै भन्नुभयो बस्ती नै सार्नुपर्छ कि भन्ने कुराको सङ्केत पनि गर्नुभयो, त्यो पछिको कुरा होला। अहिले त्यो बस्तीमा जनताहरू त्रस्त होलान्, डराइरहेका होलान्, उनीहरूलाई कसरी आश्वस्त पार्नु भएको छ? बाँकी अरू पहिरो जान्छ कि, अरू मानवीय क्षति हुन्छ कि भन्ने कुरामा त्यो सतर्कता, त्यो तयारी चाहिँ कस्तो छ?
पक्कै पनि हिजो हामीले कुरा गऱ्यौँ, त्यो बस्तीभन्दा अलिक तल त्यहाँ जुन चाहिँ बारीहरू छ त्यसमा चाहिँ तत्काललाई चाहिँ उहाँहरूलाई चाहिँ राख्न सकियो भनेदेखि अहिले माथिबाट झन्डै पहिलोबाट तत्काल जोगाउन सकिन्छ भनेर नै यो सामग्रीहरू उपलब्ध गराएको होइन। पहिले पनि हामीले मैले जस्तो हिजो त उल्लेख गरेँ, हामीले चाहिँ गाउँपालिकालाई स्थानीय विपद व्यवस्थापन समितिलाई 20 टेन्टदेखि 300 त्रिपाल कम्बलहरू उपलब्ध गराएको थियौँ, त्यो पनि उहाँहरूले उपयोग गर्नुभएको देखिन्छ त्यहाँनिर। सबै उपयोग चाहिँ त्यहाँ मैले देखिदिन्छु, तर पनि हिजोको सामग्रीले पनि त्यसलाई सुरक्षित पार्नलाई सहयोग अवश्य पुग्छ। त्यसमा सुरक्षाकर्मीहरू छन्, सुरक्षाकर्मीले उहाँहरूलाई त्यसमा सहयोग गर्नेछन् र चाहिँ हामीले स्थानीय स्तरमा गर्न सक्ने हाम्रो समझदारी भ्याएसम्म उहाँलाई चाहिँ सुरक्षित पार्ने कोसिसहरू गरिरहेको स्थिति छ र चाहिँ आगामी दिनमा अझै त्यसमा चाहिँ पुनर्निर्माण प्राधिकरणले यसमा ठोस काम गर्नुपर्ने आवश्यकता पनि छ।
जस्तो लिदी बाहेक अन्यत्र जिल्लाको समग्र वस्तुस्थिति चाहिँ कस्तो छ?
के पनि यहाँले भन्नुभयो जो इङ्गित गर्नुभएको छ सिरिज घटनाहरू घटिरहेको छन् पहिलो घटनाहरू घटेर प्राकृतिक प्रकोपहरू हुन् यी प्राकृतिक प्रकोपहरू हामी चाहेर पनि रोक्न सक्दैनौँ तर यसको क्षति निर्माण गर्न सकिन्छ हामीले तर विगतमा पनि जिल्ला विपद व्यवस्थापन समितिले पटक पटक सूचना पनि निकालेर आग्रह पनि गरेका थियो स्थानीय समाचार माध्यम एफएमहरूबाट पनि विभिन्न माध्यमबाट पनि हामीले चाहिँ सुरक्षित भएर बस्नुहोस् बर्सातमा र जताततै घटनाहरू घटिरहेको स्थिति छ यसअघि बर्सात अलि धेरै मात्रामा भएको छ रातको समय पनि विचार गरेर सोध्नुहोस् र चाहिँ जहाँ पहिरो जोखिम छैन भनेर ढुक्कसँग नबस्नु होला जहाँ पनि पहिरो जान सक्छ एकदम भूभरोट साथै कमजोर छ यहाँको भनेर पनि आग्रह गरेका छौँ र त त्यो एउटा कुरो के भनेदेखि जनतालाई चाहिँ जति मात्रामा सचेतना दिन सकियो त्यति चाहिँ क्षति न्यूनीकरण गर्न सकिन्छ भनेर हामीले आकलन गरेर यी कुराहरू गरेको।
जस्तो जिल्लामा विपद प्रतिकार्य योजना हुन्छ नि त्यो विपद प्रतिकार्य योजनाहरू कस्ता छन् र यो सबै कुराको पूर्व तयारीका लागि मनसुन हुन्छ वर्षा हुन्छ पहिरो जान्छ भन्ने कुरा त पर्व पहिला एउटा अनुमान पनि गर्न सकिने अवस्था थियो त्यसको तयारी त्यसको ब्याकअप चाहिँ कस्तो गरिराख्नु भएको थियो यहाँले?
पक्कै पनि हामी हरेक वर्ष मौसमको प्रतिकार योजनाहरू बनाउँछौँ होइन हामी यसपल्ट पनि बनाएको थियौँ यसपालि कोरोना भाइरसको समय जोडेर हामीले तयार पारेको स्थिति थियो र चाहिँ हामीले त्यसअनुसार गर्यौँ र चाहिँ मैले यसको यस सम्बन्धमा जिम्मेवार कार्य प्रमुखहरूलाई राखेर पनि कुराहरू गरेँ होइन भूसंरक्षण कार्य भयो अथवा प्राविधिक कार्यहरू होला अथवा भवन निर्माणको जुन पुनर्निर्माण प्राधिकरणका कार्यहरू छन् यी सम्बन्ध निकायलाई राखेर छलफल गरेर मैले चाहिँ यस्ता बस्तीहरू कहाँ हुन सक्छन् र यसलाई कसरी हामीले संरक्षित सुरक्षित पार्न सकिन्छ भनेर एउटा प्राविधिक एउटा ग्रुप पनि बनाउन लगाएँ र उहाँहरूले काम गरि पनि गरिरहनु भएको छ अध्ययन पनि गरिरहनु भएको छ तथापि त्यसभन्दा बाहेक पनि त्यो ठाउँमा जुन ठाउँमा अहिले घटना घट्यो त्यो ठाउँलाई सुरक्षित पार्न मैले उल्लेख गरिसकेँ यहाँलाई हामीले चाहिँ टेन्ट त्रिपाल लगाएर हामीले हाम्रो विपद व्यवस्थापन समितिको स्टोरमा भएको सामानहरू स्थानीय विपद व्यवस्थापन समिति गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा हुन्छ उहाँलाई उपलब्ध गराएको छौँ यो अहिले झन् 20 दिन अगाडि नै हो होइन उहाँले त्यो अनुसार लगेर उहाँलाई सुरक्षित ठाउँमा राख्नुहोस् भनेर हामी त्यसरी गरेको हामी यही कुराहरू नै हो सुरक्षा निकायकोलाई चाहिँ तयारी हालतमा राख्ने र चाहिँ उहाँहरूलाई चाहिँ त्यही किसिमको इक्विपमेन्टबाट भरिसके हामीले उपलब्ध भएसम्म हामीले चाहिँ उपलब्ध गराएर राहत उद्धारको काममा र पूर्व तयारी गरेर कसरी हामी भोलि राहत उद्धारको काममा खटियो भन्ने कुरामा पनि ध्यान दिन हामीले पटक पटक बैठक र चाहिँ हामीले चाहिँ उहाँहरूलाई पूर्व तयारी लागि निर्देशन पनि दिएको छ त्यो अनुसार तयार पनि हुनुभएको छ र सामग्रीहरू पनि हामीले पुऱ्याएको स्थिति छ यिनै कुराहरू हुन् त अझै पनि हामीले चाहिँ स्थानीय स्तरमा चाहिँ बडा चाहिँ उद्धारको काममा पनि अझ तीव्रता दिनको लागि पनि कामहरू धेरै गर्नुपर्नेछ हाम्रो विपद व्यवस्थापन ऐनले धेरै कुराहरू इङ्गित गरेको छ ती कुराहरूलाई हामीले समितिलाई अधिकारहरू धेरै कुराहरू छ अहिले नयाँ कानुनले र उहाँलाई स्रोत साधन पनि हुनुहुन्छ उहाँहरू यसमा उहाँको धेरै भूमिका पनि रहन्छ र स्थानीय हाम्रो चाहिँ सुरक्षा युनिटहरूलाई हामीले चाहिँ स्थानीय सरकारसँग समन्वय गरेर यी कामहरूमा अगाडि बढ्नुहोस् भनेर त्यो किसिमको पूर्व तयारीहरू हाम्रोहरू कामहरू भएको छ।
हुन्छ सुरेश साहब धेरै धेरै धन्यवाद यहाँलाई। हस् हस् उमेश कुमार ढकाल हुनुहुन्थ्यो सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारी। त्यसभन्दा अघि हामी चन्द्रप्रसाद गैरीज्यूसँग कुरा गर्दै थियौँ जो कालीकोटका प्रमुख जिल्लाधिकारी हुनुहुन्छ। दुवै ठाउँमा अलिक ठूलो क्षति भएको धनजनको धेरै क्षति भएको सन्दर्भमा के भइरहेको छ पछिल्लो अपडेट के छ भन्ने विषयमा हामीले संवाद गर्यौं। यतिखेर हामीसँग सम्पर्कमा मुरारी गोस्ती हुनुहुन्छ जो राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख हुनुहुन्छ। गृह मन्त्रालय अन्तर्गतको यो केन्द्र हो। यतिखेर मुरारी गोस्ती हामीसँग सम्पर्कमा हुनुहुन्छ। मुरारी सर यहाँलाई रेडियो नेपालमा स्वागत छ।
धन्यवाद।
अब यो यहाँले चाहिँ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रमुखको रूपमा काम गरिराख्नु भएको छ। भर्खर हामीले नमुनाको रूपमा कालीकोट र सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारीज्यूहरूसँग त्यहाँको वस्तुस्थितिको पनि कुरा गर्यौं। समग्रमा देशभरिको अहिलेको स्थिति चाहिँ कस्तो छ बाढ़ी पहिरोको प्रभाव?
यस वर्षको मनसुन चाहिँ जेठ 30 सुरु भएको र चाहिँ अत्यन्त निरन्तर भारी वर्षाको कारणले गत विगतको भन्दा यस वर्षको चाहिँ घटना अलिकति अत्याधिक मात्रामा छ। जसमा चाहिँ अब उदाहरणको रूपमा कुरो गर्दाखेरि सिन्धुपाल्चोक मात्रै चाहिँ भीषण खालको चाहिँ 4 घटनाहरू घटेका रहेछन्। एउटा चाहिँ 3/25 असार 25 गते, त्यस पछाडि साउन 1 गते अनि साउन 19 गते र साउन 30 गते गरेर यसमा चाहिँ टोटल एउटै जिल्लाको मात्रै मैले भन्नुपर्दा पनि 30 मान्छेको मृत्यु भएको, 49 मान्छे बेपत्तो भएको र 10 मान्छे घाइते भएको यो सिन्धुपाल्चोक मात्रै तथ्याङ्क मैले भन्न खोजेँ। त्यस पछाडि समग्र रूपमा भन्दाखेरि मनसुन पूर्व मनसुनको सुरु भएदेखि यता हेर्दाखेरि हामी कहाँ करिब करिब 52-53 जिल्लामा चाहिँ विभिन्न खालको घटनाहरू भएको छन् र जसबाट टोटल चाहिँ तपाईँको 216 मृत्यु भएको छ। बेपत्ता रहेको संख्या 84 जना रहेको छ भने 132 जना घाइते हुन्छ। घाइतेमा चाहिँ अधिकांश चाहिँ रिलिफ भएर उपचार भएर फर्किनु पनि भएको छ र त्यही उपचारको क्रममा हुनुहुन्छ।
हजुर, जस्तो यहाँले भन्नुभयो नि बडा राम्रो डाटा प्रस्तुत गर्नुभयो, करिब 53 जिल्ला बाढी पहिरोबाट प्रभावित छ, 216 जनाको मृत्यु भइसकेको छ, 84 जना बेपत्ता छन्, 132 जना मान्छेहरू घाइते छन् भन्नुभयो। ती बेपत्ताहरू अझै बेपत्ता छन् होइन?
हजुर, बेपत्ता चाहिँ अब कतिपय बेपत्ता त खोजी कार्य भइरहेको छ पछिल्लो चरणका होइन सर, र पुरानो बेपत्ताको हकमा चाहिँ के छ भनेदेखि अब त्यो भौगोलिक अवस्था र खोलाको सन्दर्भ जोडिएको जस्तो भनौँ न, सिन्धुपाल्चोकै भोटेकोसीको एरिया हेर्नुभयो यहाँलाई भने थाहा भइहाल्छ होइन। त्यस्तै चाहिँ तपाईँको यो शङ्करसभाको सिलिचुङ भन्ने गाउँपालिका अत्यन्त विकट पहाडी उच्च पहाडी गाउँमा त्यहाँ भएको 11 जनाको बेपत्ता र यी मुख्य मुख्य बेपत्ताको चाहिँ ठुलो सङ्ख्या बेपत्ता भएको ठाउँ चाहिँ सिन्धुपाल्चोक र शङ्खसभा हुन्, त्यो अहिले बेपत्तामै छन्।
हजुर, गृह मन्त्रालय र जिल्लाका यी घटना भएका ठाउँमा प्रमुख जिल्लाधिकारी लगायत जिल्लाको प्रशासनिक संयन्त्र र गृह मन्त्रालय बीचको अन्तर सम्बन्ध चाहिँ कस्तो छ? तपाईँहरूको त्यो त्यो कामको प्रक्रिया कसरी अघि बढ्छ?
होइन, यस्तो छ, यो विपद सम्बन्धी व्यवस्था गर्नका लागि विपद तयारी तथा पूर्व तयारी तथा प्रतिकार सम्बन्धी व्यवस्था पनि छ र विपद जोखिम नियन्त्रण ऐन तथा नियमावली छन् अहिले स्पष्ट रूपमा र अरू विविध कागत के अरे यसका प्रावधानहरू छन् जुन संविधानले नै विपद सम्बन्धी काम कसले गर्ने भनेर पनि स्पष्ट छ। जस्तै यहाँले हेर्नुभयो संविधानको अनुसूचीमा चाहिँ एकल अधिकार विपद सम्बन्धी एकल अधिकार स्थानीय तहले गर्ने र साझा सूचीमा चाहिँ सङ्घ प्रदेशले गर्ने भन्ने स्पष्ट किटान छ। त्यसका अतिरिक्त स्थानीय सरकार सञ्चालन ऐनले पनि विपद सम्बन्धी चाहिँ यही काम चाहिँ स्थानीय तहबाट गरिनुपर्छ भनेको छ र केन्द्रबाट गर्नुपर्ने कार्य पनि केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद परिषददेखि लिएर गृहमन्त्रीजीको अध्यक्षतामा कार्यकारी समिति र त्यस पछाडि विपद जोखिम प्राधिकरण, त्यस पछाडि चाहिँ प्रदेश लेभलमा विपद व्यवस्थापन समिति र जिल्ला स्तरीय विपद व्यवस्थापन समिति, स्पष्ट संस्थाको संरचना पनि स्पष्ट छ र त्यसले गर्नुपर्ने काम कर्तव्य र अधिकार पनि स्पष्ट रूपमा किटान गरिएको छ। कसले के गर्ने भन्ने कुरो अब यो डिटेल मैले लाएन भन्न लामो लामो छ यसमा होइन, तर त्यसमा चाहिँ कुनै त्यस्तो दुविधा असहज छैन र त्यहाँबाट जिल्ला र स्थानीय तहबाट गर्न नसकिने कामहरू हामीले केन्द्रबाट समन्वय गर्ने हो र प्रदेशले त्यहाँबाट बिचमा अहिले प्रदेश सरकार पनि छ, प्रदेश लेभलको विपद व्यवस्थापन समिति पनि छ, उसले पनि यसमा चाहिँ समन्वय गर्छ र सबभन्दा नजिकको भनेको चाहिँ स्थानीय सरकार जनतासँग सम्बन्ध नजिक रहेको र विपदका घटना पनि स्थानीय तहमा हुने भएको हुनाले ती घटनासँग बढी परिचित हुने हुनाले अहिले अलिक बढी चाहिँ स्थानीय तहलाई जिम्मेवार बनाएको छ र तीसँग चाहिँ केन्द्रको कोअर्डिनेसन चाहिँ निरन्तर सहज रूपमा चाहिँ चलिरहेको छ र चाहिँ त्यसमा हामीले आवश्यक समन्वय सहजीकरण सहकार्यको रूपमा चाहिँ कामहरू गरिरहेको छ।
गृह मन्त्रालय आफैसँग चाहिँ त्यो विपद प्रतिकार योजना कस्तो हुन्छ?
गृहले चाहिँ यस्तो गर्छ, गृह मन्त्रालयको आफ्नो विपद प्रतिकार योजना भन्दा पनि हामीले के हुन्छ भनेदेखि केस वाइज अलिकति ठुल्ठुलो घटना जस्तो मनसुनको सन्दर्भ सवालमा कुरो गर्नुपर्दा मनसुन पूर्व तयारी तथा प्रतिकार योजना चाहिँ केन्द्रीय लेभलमा बनाइन्छ र यो जिल्ला अनुसार प्रत्येक जिल्लाको चाहिँ भौगोलिक अवस्थादेखि त्यहाँ हुने घटनाहरूको प्रतिको फरक फरक रहेको हुनाले त्यसलाई चाहिँ बेस बनाएर आफ्नो जिल्लालाई त्यस अनुसार चाहिँ मोडलिङ अनि त्यसअनुसार ढालेर चाहिँ यसलाई अपडेट गर्नुहोस् भनेर चाहिँ हामीले जिल्ला जिल्लामा पठाएको हुन्छ। 77 जिल्लाले त्यसै किसिमले चाहिँ तयार गर्नुहुन्छ र हामीले बनाएको मनसुन पूर्व तयारी कार्य योजना चाहिँ के हुन्छ भन्दाखेरि मनसुन आउनुभन्दा अगाडिका चरणमा गरिनुपर्ने कार्यहरू, त्यसको लागि तयारी हालतमा बस्नुपर्ने चिजहरू, आवश्यक खोज उद्धार राहतका सामग्रीहरू अध्यावधि गर्नुपर्ने कुराहरू, अत्यावश्यक सामग्री भण्डारण गर्नुपर्ने कुराहरू, मेडिकल डिफिसियन्सी हुन अथवा औषधिको अभाव नहुनाले जुनलाई अत्यावश्यक औषधिहरू स्टोर गर्नुपर्ने कुराहरू, त्यो सबै त्यसमा चाहिँ निकायगत जिम्मेवारी सहित 9 क्लस्टरहरूलाई त्यो के हुन्छ र क्लस्टर वाइज तिनीहरूलाई चाहिँ अपडेट यो निकायले यो जिम्मेवारी चाहिँ पालन गर्नुपर्छ भने क्लियर रूपमा चाहिँ ऐनले पनि भनेको छ र त्यही किसिमले चाहिँ पोलिसी पनि बनाएको छ।
जस्तो स्थानीय सरकार सबै स्रोत साधन सम्पन्न पनि छैनन्, तिनीहरूको कतिपय ठाउँमा भौगोलिक विकटता छ, अप्ठ्यारो छ, जहाँ जहाँ यस्ता विपत्ति पर्छन् त्यहाँ भौगोलिक विकटता भएकै ठाउँमै पर्छन्, उनीहरूको राज्य संयन्त्रसँग गृह मन्त्रालयसँग उच्च प्रशासकहरूसँगको निरन्तर सम्पर्कको पहुँचका कुरा पनि होला, स्रोत साधनको कुरा पनि होला, तत्काल गर्नुपर्ने त्यो व्यवस्थापकीय सिपको कुरा पनि होला, त्यसतर्फ त गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने होला, त्यसमा कतिको चनाखो छ मन्त्रालय?
निश्चित रूपमा यहाँले भनेको एकदम अपडेट हो, स्थानीय तहको चुनाव भएको लगभग 3रो वर्ष अहिले चलिरहेको छ, उहाँहरू लर्निङ प्रोसेसमै हुनुहुन्छ, त्यो कुरामा दुई मात्र होइन। यद्यपि यसमा के छ भनेदेखि सानातिना त्यहाँबाट गर्न सकिने कुराहरू अघि पनि मैले भने त्यहाँ र जिल्ला विपद व्यवस्थापन समिति प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको छ, त्यसमा चाहिँ प्रत्येक पालिकाका प्रमुखहरू चाहिँ त्यसको चाहिँ मेम्बर रहनुभएको छ र चाहिँ जिल्ला विपद व्यवस्थापन समितिले गर्न सकेको कुराहरू चाहिँ प्रदेश विपद व्यवस्थापन समितिमा रिकमेन्डेसन गर्ने र त्यहाँबाट पनि हुन नसक्ने कुरो चाहिँ गृह मन्त्रालयमा आउने हो र गृह मन्त्रालयले चाहिँ के अरे
कार्यकारी समिति अथवा चाहिँ परिषदमा राखेर चाहिँ यसलाई आवश्यक समन्वय गर्ने, सहजीकरण गर्ने र चाहिँ अन्तर्प्रदेश अथवा अन्तरस्थानीय तहको कोअर्डिनेसन गर्ने र स्थानीय तहलाई आवश्यक पर्ने स्रोत साधन अपुग भएको ठाउँमा चाहिँ यहीँबाट केन्द्रबाट पनि चाहिँ हामीले लजिस्टिक सपोर्टदेखि हरेक चिजहरू चाहिँ सप्लाई गरिदिने र अहिले कस्तो गरेको छ भनेदेखि तपाईँको सातवटै प्रदेशमा चाहिँ हामीले प्रदेश स्तरमा चाहिँ गोदाम घरको व्यवस्थापन र त्यस पछाडि तपाईँको चाहिँ स्ट्यान्ड बाई हेलिकप्टरको व्यवस्थापन र त्यस पछाडि तपाईँको चाहिँ तराईमा डुबानको समस्यालाई हेर्दाखेरि चाहिँ त्यहाँ चाहिँ के अरे यो मोटर बोट रबर बोटहरू चाहिँ स्ट्यान्ड बाई तराईका जिल्लाहरूमा अध्यावधि गरिएको र यसरी चाहिँ हामीले आवश्यक पर्ने कुराहरू चाहिँ त्यहाँ उपलब्ध नहुने र त्यहाँ गर्न नसकिने कुराहरू, जनशक्तिलाई तालिम दिनुपर्ने कुराहरू र चाहिँ दक्ष जनशक्तिहरू राख्नुपर्ने कुराहरू र ठुल्ठुलो नदीमा चाहिँ जस्तो त्यो डुबानबाट पर्ने प्रभावलाई हेर्नलाई गोताखोर तालिम दिएर राख्नुपर्ने कुराहरू चाहिँ त्यो केन्द्रबाट गरिएको छ।
हजुर, अन्तमा छु, मसँग अलिकति थोरै मात्रै समय बाँकी छ। अहिले ठाउँ ठाउँमा अहिले पनि पानी परिरहेको छ, अप्ठ्यारो स्थिति छ, अहिले पनि थप घटनाहरू हामीले संवाद गरिरहँदा नि कतिपय ठाउँमा थप घटनाहरू भइरहेको स्थिति पनि हुन सक्छ। कहीँ कतै घटना भयो, केही भयो, तत्काल उद्धार राहतको आवश्यकता रह्यो भने गृह मन्त्रालयसँग स्थानीय तहले सिधै सम्पर्क गर्ने च्यानल के हो, संक्षेपमा भनिदिनुहोस् न।
यस्तो छ, यसमा चाहिँ गृह मन्त्रालयसँग स्थानीय तहले भन्दा पनि प्रमुख जिल्ला अधिकारी जिल्लामा केन्द्रको प्रतिनिधि र ब्रिजिङको काम गर्ने रहनु भएको हुनाले जिल्ला प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर के चिजको आवश्यकता हो, जस्तो हेलिकप्टर आवश्यक पर्यो हामीले तुरन्त प्रमुख जिल्ला अधिकारीले लेखेको आधारमा हामीले हेलिकप्टर तुरन्त पठाउँछौँ, होइन, र राहत सामग्री आवश्यक पर्यो कुन ठाउँमा के राहत सामग्री आवश्यक पर्यो त्यो त्यही किसिमले हामी पठाउँछौँ, कहीँ बिरामी हुनुभयो हामीले रेस्क्यु गर्नुपर्ने भयो तुरन्त हेलि पठाएर रेस्क्यु गरेर ल्याएर कहाँ कुन हस्पिटलमा हामीले उपचार गराउँछौँ। त्यस हुनाले डाइरेक्ट कन्ट्याक्ट गर्ने चाहिँ थ्रु के अरे प्रमुख जिल्ला अधिकारी मार्फत चाहिँ सहज हुन्छ र त्यही किसिमको मेकानिजम
हुन्छ। वस्ती सर, यहाँले समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई यो अवसर दिनुभएकोमा रेडियो नेपालप्रति अत्यन्त आभारी छु, धन्यवाद।
धेरै धेरै धन्यवाद। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीसँग हामी सम्वाद गर्दैथ्यौँ। त्यसअघि हामी चन्द्रप्रसाद गैरे, जो कालीकोटका प्रमुख जिल्लाधिकारी हुनुहुन्छ, उहाँसँग सम्वाद गर्यौं र त्यसपछि उमेश कुमार ढकाल सिन्धुपाल्चोकका प्रमुख जिल्लाधिकारीज्यूसँग सम्वाद गर्यौं। यो वर्ष मनसुनी वर्षा शुरू भएपछि 216 जनाको मृत्यु भइसकेको छ, 84 जना बेपत्ता छन् र 132 जना घाइते भएको आँकडा छ र हामी जो जहाँ छौं त्यहीँबाट आफ्नो नजिक हामी आफू पनि सुरक्षित रहौं र विपत्ति परेकाहरूलाई पनि हामी सबैले सहयोग गरौं, उद्धारमा सहयोग गरौं, राहतमा सहयोग गरौं र हामी सबै चनाख रहौं र कोविडको महामारीको बेलामा त्यसबाट पनि सुरक्षित रहेर सहयोग गरौं। यही आग्रहका साथ आजको अन्तर्सम्वाद यही सकिन्छ। साथी शंकर भण्डारी र म नवराज लम्साल विदा माग्छौं। अब केही बेरपछि यहाँले सुन्नुहुनेछ 7 बजेको समाचार। नमस्कार।